यो रेडियो नेपाल हो। अपरान्न 4 बजेको समाचारमा स्वागत छ, म बेन्जु सुवेदी। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरू भएको छ। आजदेखि यमपञ्चक शुरू भएसँगै तिहार शुरू भएको हो। यसै गरी धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस पनि आजै परेको छ। यस वर्ष कार्तिक 20 गते शनिबार बिहान 11:02 भाइटिकाको उत्तम साइत रहेको समितिले जनाएको छ। भाइपूजा नेवार समुदायको किजा पूजा पनि कार्तिक 20 गते नै गरिन्छ। ऊर्जा जलस्रोत तथा सिंचाई मंत्री पम्फा भूषालले आगामी 2 वर्षभित्र सबै नेपालीको घरमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित समारोहमा मन्त्री भूषालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राख्नुभयो। नेपालका प्रसारण लाइनको प्रसारण पहुँच नपुगेका 35 लाख घरधुरीहरूसम्म वैकल्पिक ऊर्जाको माध्यमबाट ऊर्जाको पहुँच पुगेको छ। नेपालमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको स्थापना भएको 25 वर्षको अवधिमा विभिन्न वैकल्पिक ऊर्जाका प्रविधिको माध्यमबाट त्यस्तो ऊर्जाको पहुँच स्थापना भएको हो। नेपाल सरकार नेपालका विभिन्न दात्री निकाय तथा मुलुकहरूको आर्थिक र प्राविधिक सहयोगमा नेपालका अति ग्रामीण क्षेत्रहरूमा स्थापना भएका लघु तथा साना जलविद्युत, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, भूतापीय ऊर्जा लगायतका ऊर्जा प्रविधिको माध्यमबाट त्यस्तो विद्युतीय पहुँच पुगेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले जनाएको छ। सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका 3 जना फ्रान्सेली नागरिक बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन्। तीनै जना यही कार्तिक 9 गतेदेखि सम्पर्कविहीन बनेपछि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि सोमबारदेखि नै कैलाश एयरको हेलिकप्टर प्रयोग गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले 74 जिल्लामा कार्य समिति विस्तार गरेको छ। दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ। आगामी मंगिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केबीर विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रेडियो नेपाल र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबीच शैक्षिक कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ। सम्झौतापछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम प्रसाद थपलियाले इन्टरनेटको पहुँचमा नरहेका बाल बालिकालाई लक्षित गरी सञ्चालन गर्न लागि रेडियो कार्यक्रमले गाउँ गाउँका लाखौं विद्यार्थीलाई शिक्षण सिकाइमा सहयोग पुग्ने बताउनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले दूर दराजका बाल बालिकालाई शैक्षिक सिकाइमा रेडियो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालबाट विभिन्न समयमा प्रसारण हुँदै आएका रेडियो कार्यक्रमले नेपालको अनौपचारिक शिक्षामा योगदान गर्दै आएको स्मरण गर्नुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। स्कटल्याण्डको ग्लास्कोमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP26 सहभागी मध्ये 100 भन्दा बढ़ी राष्ट्रका प्रतिनिधिहरूले सन् 2030 वन फडानी अन्त्य गर्ने प्रतिबद्धता जनाउने भएका छन्। आज हुने सो सहमतिमा तीव्र रूपमा वन फडानी भइरहेको अमाजोन क्षेत्रको भूभाग पर्ने ब्राजिलले पनि हस्ताक्षर गर्नेछ। वन फडानी रोक्ने परियोजनाका लागि 14 अर्ब डलरको कोष जुटाउन पनि ती राष्ट्रहरू सहमत भएका छन्। विज्ञहरूले यसलाई सकारात्मक पहलका रूपमा लिँदै सन् 2014 गरिएको यस्तै खालको सम्झौता व्यवहारमा सफल नभएको पनि स्मरण गरेका छन्। वन जंगलमा रूखहरू घट्दै जाँदा विश्वको तापक्रम बढ़ाउने ग्यासहरू वन जंगलले नसोच्ने र ती ग्यास वायुमण्डलमा जानाले पूरै पृथ्वीको जलवायु बिग्रदै जाने विज्ञहरूले बताएका छन्। यसैबीच भारतले सन् 2070 आफ्नो देशको कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। चीनले सन् 2060 र अमेरिका र युरोपले सन् 2050 कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य तोकेका छन्। र नाइजेरियाको लागोसमा निर्माणाधीन 22 तले भवन भत्किएर किचिएका मानिसहरूको उद्धार तथा खोजी कार्य जारी छ। अहिलेसम्म 5 जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौ हराइरहेका छन्। भवन भत्कँदा कतिजना मानिसहरू थिए र के कति हताहत भए भन्ने पूरै प्रश्न हुन सकेको छैन। अधिकारीहरूले घटनाको अनुसन्धान शुरू गरिसकेका छन्। सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।